तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यस हप्ताका प्रमुख समाचारमा, नेपालमा कोरोनाको संक्रमण दर प्रतिदिन 1,000 भन्दा कम भइसकेको छ र सक्रिय संक्रमितको संख्या 26,000 हाराहारीमा छ। गत हप्ता प्रतिदिन 1,700 भन्दा बढी मानिस संक्रमित भइरहेका थिए र सक्रिय संक्रमितको संख्या 52,000 थियो। संयुक्त राज्य अमेरिकाका एकजना मन्त्रीले नेपालका विभिन्न नेतालाई फोन गरेर नेपालले एमसिसी पारित नगरे अमेरिकाले नेपाल सम्बन्धी आफ्नो नीति परिवर्तन गर्ने चेतावनी दिएका छन्। अमेरिकाले दिन लागेको हालसम्मकै सबभन्दा ठूलो आर्थिक सहयोगको कार्यक्रम एमसिसी नेपालको संसदमा लामो समयदेखि विचाराधीन छ। हालै एमसिसी कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवालाई 28 फेब्रुअरीसम्म एमसिसी बारे निर्णय गरिसक्न भनेर पत्र लेखेको छ। वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी श्वास प्रश्वासको समस्याका कारण बिरामी भएर केही दिन अस्पतालमा बसेका छन्। हालसम्म प्राज्ञिक क्षेत्रमा सक्रिय रहिआएका 102 वर्ष जोशीको स्वास्थ्यमा सुधार भएको बताइएको छ। र आज विश्व रेडियो दिवस, यस अवसरमा मैले नेपालको रेडियोको इतिहासको बारेमा एउटा रिपोर्ट तयार पार्नुका साथै रेडियोकर्मी घमराज लुइटेलसँग कुराकानी गरेकी छु। नेपालमा केही मानिससँग सन् 1920 दशकदेखि नै रेडियो सेटहरू थिए, जसमा भारत लगायतका ठाउँबाट प्रसारण भएका रेडियो सुन्न सकिन्थ्यो। तर नेपालको पहिलो रेडियो सन् 1950 विराटनगरबाट सञ्चालन भएको प्रजातन्त्र रेडियोलाई मानिन्छ। नेपाली काङ्ग्रेसले गरिरहेको प्रजातन्त्रको आन्दोलनको अन्तर्गतको त्यो रेडियोमा प्रजातन्त्र सम्बन्धी गीत र सन्देश बज्थे। सन् 1950 नेपालमा प्रजातन्त्र आइसकेपछि त्यही प्रजातन्त्र रेडियो नै रेडियो नेपाल बनेको थियो। रेडियो नेपालले विभिन्न भाषामा समाचारका साथै गीतहरू प्रसारण गर्ने गर्थ्यो। सन् 1990 नेपालमा बहुदल व्यवस्था आएपछि विभिन्न नयाँ नियमहरू बन्न थाले, जस अन्तर्गत समुदाय स्तरमा गैर सरकारी रेडियो सञ्चालन गर्न पाउने व्यवस्था पनि थिए। सन् 1990 दशकमा नेपालमा दर्जनौं एफएम स्टेशनहरू सञ्चालनमा आउन थाले भने सन् 1997 दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा सुरु भएको थियो। हाल नेपालमा 700 भन्दा बढी सामुदायिक रेडियो छन्, जसले देशभरमा क्षेत्रीय समाचार दिनुका साथै समुदायका आवाज पनि प्रसारण गरिरहेका छन्। यो विश्वमै एउटा नमुना अभ्यास बनेको छ। रेडियो सगरमाथाका पहिलो प्रस्तोता घमराज नुइटेललाई मैले रेडियो सगरमाथा कसरी स्थापना भएको थियो भनेर सोधेकी थिएँ।
नेपाल एउटा प्रजातान्त्रिक मुलुकको रूपमा अगाडि बढिसके पछाडि कि त्यस्तो सामुदायिक रेडियो स्थापना गर्न सकियो भने यसले समुदायको विकासमा मद्दत पुर्याउँदछ, आम मान्छेका आवाजहरू त्यहाँ प्रतिध्वनित हुन सक्छन् भन्ने कुराहरू जुन बाहिर हामीले देखेका थियौँ, बुझेका थियौँ, त्यसका आधारमै रेडियो सगरमाथाको स्थापनाको पहल भयो। पहिलो भएकोले अब एक किसिमको फलामे गेट जस्तो थियो, त्यो खोल्नलाई अब समय पनि लाग्यो, झन्डै झन्डै आधा दशकको सङ्घर्ष पनि गर्नु परेको थियो। त्यसले गैर सरकारी क्षेत्रबाट पनि ब्रडकास्टिङ माध्यम सञ्चालन हुन सक्छ र त्यो जिम्मेवारीका साथ गर्न सकिन्छ भन्ने कुरा हामीले देखायौँ।
अब त्यो बेलामा चाहिँ रेडियो नेपाल मात्रै थियो नेपालमा, रेडियो नेपाल र रेडियो सगरमाथामा चाहिँ के फरक थियो सुरुवाती दिनहरूमा?
अब रेडियो नेपाल चाहिँ यसका आफ्ना सीमाहरू थिए। रेडियो नेपालले आम जनसमुदायका आवाजहरू ल्याउन सक्ने सम्भावना कम थियो। यो माथिदेखि तल चाहिँ प्रसार हुने अथवा सूचना प्रवाह गर्ने माध्यम थियो, तलबाट माथि सूचना जाने गरेको अवस्थामा रेडियो नेपाल थिएन। आम समुदायका आवाजहरू समेटेर बजाउने काम त सगरमाथाले सुरु गर्यो, यही नै फरक थियो मुख्य कुरा।
अनि कस्तो खालको कार्यक्रमहरू थिए सुरुको दिनहरूमा चाहिँ?
सामुदायिक समाचारहरूदेखि लिएर अनि हाम्रो खाल्डो भन्ने असाध्यै लोकप्रिय प्रोग्राम थियो कि त्यो चाहिँ म्यागजिन प्रोग्राम भयो, त्यस्तै गरेर अन्तर्वार्ता खालका कार्यक्रमहरू, बहसका कार्यक्रमहरू थिए यसका।
त्यो दिनदेखि अब झन्डै 2 दशक बितिसक्दाखेरि आज चाहिँ नेपालमा सयौं सामुदायिक रेडियोहरू छन्। नेपालमा सामुदायिक रेडियोहरूको स्थिति कस्तो पाउनु भएको छ?
नेपालमा हामीले गरेको अभ्यासको प्रभाव बङ्गलादेशको सामुदायिक रेडियोमा, भारतका सामुदायिक रेडियोमा र अरू विभिन्न ठाउँका सामुदायिक रेडियोहरूमा पनि पर्यो। कतिपय सामुदायिक रेडियोहरूले राम्रो गरिरहेका छन् भने कतिपय सामुदायिक रेडियोहरू राजनीतिको नजिक रहेका छन्, कतिपय सामुदायिक रेडियोहरू सञ्चालकहरू अब त्यति धेरै तालिमहरू नपाएको, रेडियोको उद्देश्यहरू प्रष्ट नभएको अवस्था पनि सञ्चालन भइरहेका छन्। स्थानीय तहले रेडियोलाई नियमन गर्ने, नियन्त्रण गर्ने, इजाजत दिने, इजाजत खोज्न सक्ने जस्ता कुराहरू आउँदाखेरि यो अलिकति कता हामी अर्कैतिर गयौँ कि भने जस्तो चाहिँ अहिले मलाई लागिरहेको छ।
त्यस्तो पनि समस्या देखिया छ कमराजी, स्थानीय तह
हजुर अहिले त्यो समस्या अहिले देखिएको छ। जस्तो रेडियो स्टेसनको समाचार कक्ष स्थानीय तहले मोनिटरिङ गर्ने हो भनेदेखि त यति राम्रो भएन नि। र अर्कोतिर चाहिँ हामीले आफ्ना कार्यक्रमहरूको गुणस्तर बढाउनु पर्छ। रेडियोका त्यति धेरै कार्यक्रमका फर्म्याटहरू छन्, स्वरूपहरू छन्, ती स्वरूपहरू हामीले प्रचलनमा ल्याउनु पर्यो। रेडियो डकुमेन्ट्री बनाउँदै नबनाउने अनि रेडियो फिचरहरू बनाउँदै नबनाउने, त्यो रेडियो पत्रकारिता आयामहरू चाहिँ बढ्नुपर्ने हुन्छ। रेडियो जकी जस्तो गरी चाहिँ रेडियोहरू जानु हुँदैन, त्यो कुरा चाहिँ कमजोर भएको छ मैले देखेको। त्यसका लागि तालिमहरू आवश्यक पर्छ, सिप विकास आवश्यक पर्छ, एउटा दीर्घकालीन हिसाबले आर्थिक अवस्थाहरूमा पनि सुधार गरेर लैजानु पर्ने स्थिति छ।
अब यो आर्थिक अवस्था सुधार चाहिँ कसरी हुन सक्छ कमराजी, किनभने यिनीहरू त गैर नाफामूलक हुन्छन् होइन?
गाउँपालिकाले, नगरपालिकाले, प्रदेश सरकारले, केन्द्रीय सरकारले नीतिहरू, आफ्ना योजनाहरू आम जनसमुदायसम्म लैजानु पर्ने हुन्छ। यस्ता विषयमा सुसूचित गर्नका लागि, शिक्षित गर्नका लागि सामुदायिक रेडियोहरूलाई उपयोग गर्न सकिन्छ र त्यो बजेट राज्यले नीति बनाएर एउटा वर्गीकरण गरेर दियो भनेदेखि धेरै ठुलो कुराहरू हुन्छ। र अर्को आइएनजिओहरूले पनि उद्देश्य मिल्छ भने यो सम्पादकीय स्वतन्त्रता कायम राखेर सहयोगहरू गर्नुपर्ने हुन्छ सामुदायिक रेडियोहरूलाई। कर्पोरेट सेक्टरहरूले कर्पोरेट जिम्मेवारीका हिसाबले सामाजिक दायित्व वहन गरेर हात बढाउनु पर्ने स्थिति छ।
अनि हामीले चाहिँ विभिन्न अध्ययनहरूमा के देख्छौँ भने नेपालमा सबैभन्दा धेरै मान्छेले एउटा उपभोग गर्ने माध्यम भनेको चाहिँ रेडियो हो र सबैभन्दा एउटा विश्वसनीय पनि रेडियो मानिन्छ। त्यस्तो किन भएको होला? नेपाल जस्तो देशमा चाहिँ सूचनाहरू प्रवाह गर्नमा चाहिँ रेडियोको कस्तो भूमिका, खास गरी सामुदायिक रेडियोको कस्तो भूमिका देख्नु भएको छ?
अब हाम्रो जस्तो भौगोलिक जुन अवस्थिति छ देशको, त्यो अवस्थिति भएको ठाउँमा रेडियो अपरिहार्य किन छ भने यहाँ कुनै पनि बेला प्राकृतिक विपत्तिहरू आउन सक्दछन्। त्यस्ता विपत्तिको बेला रेडियो नै एउटा सशक्त माध्यम बनेर सूचनाहरू प्रवाह गर्ने अझै कैयन वर्षसम्म रेडियोको प्रभावकारिता रहन्छ। किनभने यहाँनेरि चाहिँ तपाईँको इन्टरनेट त्यही अनुसारको अझै भरपर्दो भइसकेको छैन, पत्र पत्रिकाहरूको बजार क्रमशः घट्दै गइरहेको छ, टेलिभिजन सबै मान्छेको पहुँचभन्दा अझै पनि परै छ। मान्छेले रेडियो अब निरक्षरले पनि सुन्न सक्ने, जहाँ पनि पुग्न सक्ने, जस्ता जस्ता प्रविधि आए रेडियोलाई सँगै लिएर आए, इन्टरनेट आयो रेडियो बोकेर आयो, मोबाइल आयो रेडियोलाई बोकेरै आयो।
सामुदायिक रेडियोको अभ्यास चाहिँ दक्षिण एसियामै नेपालमा पहिलो पटक सुरु भएको थियो। दक्षिण एसियामा अथवा विश्वमा चाहिँ नेपालको अभ्यास कतिको युनिक छ?
नेपालको सामुदायिक रेडियो अग्रणी रेडियोको रूपमा अगाडि आयो र यसको सबैभन्दा ठुलो विशेषता भनेको यसले समाचारहरू बजाउँछ, यसले कार्यक्रमहरू विश्लेषण गर्ने हैसियत राख्दछ। यो असाध्यै ठुलो कुरा हो, किनभने कैयौँ देशमा सामुदायिक रेडियोहरूलाई नियन्त्रित गरेको पाइन्छ। नेपालको सामुदायिक रेडियो यस अर्थमा अरूभन्दा भिन्न छ, यो स्वतन्त्र छ। तर यति हुँदाहुँदै पनि अब नेपालले एउटा कुरा चाहिँ के गर्न आवश्यक छ भने सामुदायिक रेडियोहरू चाहिँ स्तरीकृत र विशिष्टीकृत हुँदै जानुपर्ने हुन्छ, ताकि अझ बढी विश्वसनीय बन्न चाहिँ आवश्यक छ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।